आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज हामी बाइबल अध्ययन व्यवस्था 15 र 16 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। व्यवस्था 15 अध्यायको मुख्य विषय हो परमेश्वरको गरीबी उन्मूलन योजना। आज हामी गरीबी उन्मूलन योजनाको बारेमा धेरै कुरा सुन्ने गर्छौं। मानिसहरूले धेरै योजनाहरू निकालेका छन् तर तिनीहरूले कति पनि काम खाएको छैन, तर परमेश्वरसँग भएको गरीबी उन्मूलनको योजनाले काम खाँदछ, काम गर्दछ। त्यसपछि यो अध्यायमा स्थायी दासको बारेमा एक खण्ड छ अनि यस अध्यायमा सिद्ध पूर्ण बलिदानको रूपक पाउँदछौ, जुन येशु ख्रिष्टको बलिदानको रूपक हो। त सबभन्दा पहिले हेरौं विश्रामिक वर्ष। व्यवस्था 15 अध्यायको एक पदमा लेखिएको छ, 15 अध्यायको एक पद, प्रत्येक 7 वर्षको अन्तमा कर्जा माफीको समय राख्नुपर्छ। प्रत्येक 7 वर्ष विश्रामिक वर्ष हो अनि त्यस वर्षमा ऋण कर्जा माफी वा छुटकारा दिनु पर्दथ्यो। दुई पद, त्यो यसरी गरिनेछ, हरेक ऋणदाताले आफ्नो नाता भाइ इसरायलीहरूलाई दिएको ऋण छोडिदियोस्, त्यसले आफ्नो स्वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्य नगरोस्, किनकि परमप्रभुको कर्जा माफीका समयको घोषणा भएको छ। परमेश्वरले तिनीहरूलाई पहिले भनिसक्नु भएको थियो कि हरेक 7 वर्षमा भूमि खनजोत नगरी त्यसै रहनु पर्दथ्यो। अहिले हामी 7 वर्षमा माफीको बारेमा सिक्छौं। इसरायलीहरूले 7 वर्ष भन्दा धेरै कुनै बन्धक धितो वा धरोटे लिन सक्दैनथ्यो। जब 7 वर्ष आउँथ्यो, ऋण लिएको पैसा वा धितो राखिएको धितो सबै माफी र रद्द गर्नु पर्दथ्यो। यो वास्तवमा समानतावाद वा समाजवाद हो। यसले हरेकलाई बराबर समान अवसर दिन्थ्यो। परमेश्वरसँग इसरायलको लागि त्यस्तो प्रणाली वा पद्धति थियो,
जुनले हरेकलाई समान अवसरको बराबर वा सम्मान इज्जत दिन्थ्यो। गरीबहरूलाई आफ्नो खुट्टामा उभिने अवसर दिन्थ्यो। मित्र, परमेश्वरले हरेकलाई वास्ता र ख्याल गर्नुहुन्छ। अनि तीन पद, परदेशीलाई चाहिँ कर गरेर माग्न सक्छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देऊ। यो नियम इसरायलहरूको लागि थियो। प्रत्येक सातौं वर्ष गरीबहरूको ऋण रद्द गरिने थिए, माफी गरिने थिए, र तिनीहरूले फेरि आफ्ना खुट्टामा उभिनलाई एक अवसर पाउने थिए। यदि इसरायलले यसको होशियारपूर्वक पालन गरे के हुने थियो त? यो कुराको ध्यान दिनुहोस्। चार र पाँच पदमा लेखिएको छ, मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्वरको वचन तिमीहरूले होशियार साथ पालन गर्यौ भने तिमीहरूमा कोही गरीब हुने छैन, किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष दिनुहुनेछ। मित्र, यदि विश्वको कुनै पनि देशमा जाउँ, त्यहाँ तपाईँ अति नै गरीबी देख्नुहुनेछ भने अति नै धनी पनि देख्नुहुनेछ। यसको दोष खालि हाम्रो मुलुकलाई मात्र नदिऊ, यो एसिया, युरोप वा दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिका जहाँ पनि सत्य छ। एकातिर अति नै धेरै गरीबी छ भने अर्कोतिर अति नै धन सम्पत्तिवालाहरू पनि छन्। यो मानिसको पापको कारण हो। यसको लागि निश्चय नै कुनै व्यक्ति विशेषलाई दोष लगाउन सक्छ, तर यसको आधारभूत कारण चाहिँ मानिसको पाप हो। यदि मानिसले सत्य परमेश्वरलाई यस आधारमा आज्ञा पालन गरे, त्यहाँ कुनै मानिसहरूको बीचमा गरीबी हुने थिएन, त्यहाँ धन सम्पत्तिको बराबर समानता हुने थियो। जबसम्म मानिसको हृदय परिवर्तन हुँदैन, कुनै पनि साम्यवाद राष्ट्रहरूमा अभ्यास गरिने समाजवाद एक डरलाग्दो भयानक तानाशाही बनेको छ, अनि पुँजीवाद पनि एउटै ड्याङको मुला हो। मित्र, चाहे कुनै राष्ट्रले समाजवाद होस् या पुँजीवाद अपनाओस्, यसले केही खालो सार्दैन। आधारभूत समस्या मानव हृदय हो। परमेश्वर इसरायललाई आज्ञाकारितामा बोलाउनु भयो। यदि तिनीहरूले उहाँको आज्ञा पालन गरे, गरीबी पूर्ण रूपमा निर्मूल पारिने थियो। मित्र, आज देशमा विभिन्न किसिमका गरीबी उन्मूलन योजनाहरू छन्, तर मुलुकको हालत झन खराब स्थितिमा छ। किन त भन्दा, समस्या कुनै प्रणाली व्यवस्थामा छैन, तर मानिस र मानिसको हृदय खास आधारभूत समस्या हो। जबसम्म मानिसको हृदय परिवर्तन हुँदैन, कुनै प्रणाली वा विधि त्यति प्रभावकारी ढंगले काम गर्ने छैन। म बारम्बार भन्छु, आधारभूत समस्या मानव हृदय हो। परमेश्वर यहाँ स्पष्ट पार्नुहुन्छ, यदि उहाँको विधि प्रणालीको प्रयोग गरिए समस्याको सल हुने थियो। अनि छ पदमा लेखिएको छ, आफ्नो प्रतिज्ञा अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनुहुनेछ र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्ने छैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्ने छैन। श्रोता, यो इसरायल राष्ट्रको बारेमा अति नै उल्लेख्य कथन हो। यो सत्य हो कि धेरै यहुदी पुँजीपतिहरू विश्वको धेरै राष्ट्रमा आफ्नो पैसा लगानी गरेका छन्। तिनीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, अनि यो अगमबाड़ी निश्चय नै पूरा भइसकेको छ। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर यो अगमबाड़ी चाहिँ पूरा भएको छैन। किन त भन्दा, इसरायलले परमेश्वरलाई अहिलेको वर्तमान समयसम्म कहिले आज्ञा पालन गरेको छैन। सात र आठ पदमा भनिएको छ, यदि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने तिमीले त्यस गरीब भाइप्रति निष्ठुर भएर आफ्नो मुठी नबाँध्नु, बरु आफ्नो मुठी खोलेर त्यसको खाँचो अनुसार जे जति चाहिन्छ सापट दिनु। यो शास्त्रको अति नै महत्वपूर्ण उल्लेखनीय अनुच्छेद हो। इसरायल राष्ट्रले कहिले पनि पूर्ण रूपमा यसको कति पनि आज्ञा पालन गरेको छैन, र आज पनि यहुदीहरूले यसको पूर्ण रूपमा आज्ञा पालन गरेका छैनन्। तर के तपाईँलाई थाहा छ कि यस सानो यहुदी राष्ट्र इसरायलले विश्वभरिमा रहेका यहुदीहरूबाट उपहारहरू पाउँछ भन्ने कुरा? त्यस राष्ट्रले सम्भवत अन्य कुनै राष्ट्रहरूभन्दा धेरै उपहार पाउँदछन्। कसैले सोच्ला, ख्रिस्टियनहरू वा के सम्प्रदायले सबभन्दा धेरै परोपकारी दानशील उपहारहरू वा दान दिन्छन्। तर मित्र, यो सत्य होइन। विश्वभरि रहेको यहुदीहरूले आज त्यो सानो इसरायल राष्ट्रलाई अरबौं खरबौं डलर दान दिन्छन्। हेर्नुहोस् त, परमेश्वरले तिनीहरूलाई आरम्भमै सिकाउनु भएको थियो कि तिनीहरूले आफ्ना दाजुभाइलाई वास्ता गर्न ख्याल गर्नु पर्दछ। यही नै शिक्षा ख्रिस्टियन विश्वासीहरूलाई पनि दिइएको छ। नौ पदमा लेखिएको छ, होशियार, कसैले कर्जा माफीको साल आउने लाग्यो भने कुभाना कुभावना मनमा राखेर रा, आफ्नो गरीब दाजुभाइलाई गुहार गर्न इन्कार गर्यो भने त्यस गरीबले परमप्रभु कहाँ तिम्रो विरूद्ध आवाज उठाउनेछ र तिमीलाई पापको दोष लाग्नेछ। परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुहुन्छ कि तिनीहरूले आफ्नो उत्तरदायित्वको बुद्धिसंगत गर्नुहुँदैन, तर्कसंगत गर्नुहुँदैन वा उचित देखाउनको लागि कारण देखाउनु हुँदैन। तिनीहरूले भन्न सक्थे, माफीको सातौं वर्षमा त्यो ऋणी दाजुभाइ कुनै पनि हालतले ऋणबाट मुक्त हुनेछन् वा माफी पाउने छन् भने किन अघि बढ़ेर बाँकी एक या दुई वर्षको लागि सहायता गर्ने? अमित्र, परमेश्वर तिनीहरूलाई भन्नुहुन्छ कि तिनीहरूले गरीब दुःखमा परेका दाजुभाइलाई त्यसै समयमा पनि गएर सहायता गर्नुपर्छ, किनभने यहाँ बाइबलले भन्छ नौ पदमा, होसियार कसैले कर्जा माफीको साल आउने लाग्यो भन्ने कुभावना मनमा राखेर आफ्नो गरीब दाजुभाइलाई गुहार गर्न इन्कार गर्यो भने त्यस गरीबले परमप्रभुका तिम्रो विरूद्ध आवाज उठाउनेछ र तिमीलाई पापको दोष लाग्नेछ। दश एघारमा भनिएको छ, तिमीहरूले त्यसलाई निसंकोच दिनु, त्यसलाई दिँदा तिमीहरूको मनमा कष्ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्वरले सबै काममा र तिमीहरूले हात हाल्ने हरेक कुरामा तिमीहरूलाई आशिष दिनुहुनेछ। देशमा गरीबी सधैँ हुनेछन्, यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्ना भाइ बन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उद्धार चितले दिनु। श्रोता, परमेश्वरले तिनीहरूलाई भन्नुभएको थियो कि यदि तिनीहरूले उहाँको आज्ञा पालन गरे त्यस मुलुकमा कुनै गरीबी हुने थिएन, तर परमेश्वरले मानव हृदयमा हृदय राम्ररी जान्नु भएकोले गर्दा उहाँ तिनीहरूलाई भन्नुहुन्छ कि त्यस मुलुकमा सधैँ गरीबीहरू हुनेछन्। तपाईँलाई यादै होला कि प्रभु येशूले पनि उही कुरा भन्नुभयो, गरीबहरू त सधैँ तिमीहरूसँग छँदैछन्। मित्र, मानिसको दुष्ट हृदयको कारण सधैँ गरीबी हुनेछ। भन्नु नै पर्ने हो भने कतिपय यो पनि सत्य हो कि मानिस अल्छी छन् अनि धेरै मानिसहरू असमर्थ छन् र तिनीहरूसँग उन्नति गर्ने शुरू गर्ने ल्यागत छैन। अनि अर्कोतिर जो व्यक्तिसँग यी तमाम कुराहरू छन् तिनीहरूले प्राय गरेर गरीबहरूलाई सहायता गर्दैनन्, अनि त्यो गर्न मानिसको निम्ति स्वाभाविक कुरा हो। कुनै मानिसको लागि आफूसँग भएका कुराहरू गरीब असहायलाई र निर्धनलाई बाँड्ने काम अलौकिक वा सबभन्दा परको कुरा हो। त्यसकारण उहाँले आफ्ना जनहरूलाई आज्ञा गर्नुहुन्छ, आफ्ना भाइ बन्धु आफ्नो देशमा भएका गरीब र खाँचो हुनेहरूलाई उद्धार चितले दिनु। अनि अगाडि हामी देख्छौ यहुदी दासहरूलाई सातौं वर्षमा छोडिदिनु पर्दथ्यो। तेह्र र चौध पदमा भनिएको छ, बाह्रदेखि चौध पदै पढिदिन्छु, यदि तिमीहरूको कोही यहुदी भाइ बहिनी तिमीहरूको हातमा आफैलाई बेच्छ, त्यसले छ वर्ष तिमीहरूको सेवा गर्यो भने सातौं वर्ष त्यसलाई मुक्त भएर जान दिनु। त्यो मुक्त भएर जाँदा त्यसलाई रित्तै हात नपठाउनु, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनुभए अनुसार आफ्ना भेडा बाख्रा खला र दाको कोलबाट प्रशस्तसँग दिएर त्यसलाई पठाउनु। जब दासहरूलाई मुक्त गरिन्थे उसलाई रित्तो हात पठाउनु हुँदैनथ्यो। यसपछि निम्न पदहरूमा देख्छौ स्थायीता दासको सम्बन्धमा व्यवस्था। सोह्र र सत्र पदमा लेखिएको छ, मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्झना गर। त्यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु, तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँगै खुशी भएर तिमीलाई तपाईँ कहाँबाट म जान चाहन्न भन्यो भने एउटा सुतारो लिएर त्यसको कानको लोथी ढोकामा लगाएर छिड्नु र त्यो जीवनभरि तिमीहरूको कमारा हुनेछ, आफ्नी कमारीलाई पनि त्यसै गर्नु। हामीले प्रस्थान एक्काइस अध्यायमा देख्यौं कि कुनै यहुदीले आफैलाई दासको रूपमा बेच्न सक्थ्यो। यदि दासत्वको अवधिमा उसको मालिकले आफ्नी दासिनीलाई पत्नीको रूपमा तिनलाई दिए, जब मुक्त गरिने सातौं वर्ष वा विश्रामिक वर्ष आउँथ्यो त्यो दास चाहिँ स्वतन्त्र भए जान सक्थ्यो, तर आफ्ना पत्नीलाई र बच्चा भए तिनीहरूलाई लान सक्दैनथ्यो। तर उही समयमा तिनले आफ्नो पत्नी र बाल बच्चाहरूलाई प्रेम गरी माया गरी त्यही रहन चुन्न सक्थे र उसको मालिकको स्थायी रूपमा वा सदाको निम्ति दास बन्न सक्थे, र त्यसको लागि उसको कान सुतारीले छेड्नु पर्दथ्यो, अनि यसले यो कुराको संकेत गर्दथ्यो कि तिनी सदाको निम्ति उसको स्थायी दास बने। मित्र, यो प्रभु येशु ख्रिष्टको सुन्दर तस्वीर हो। फिलिपी दुई अध्याय छदेखि आठ पदमा भनिएको छ, उहाँले परमेश्वरको स्वरूपमा भएर परमेश्वरसितै बराबरको हुनलाई जोगाइराख्ने धन जस्तो सम्झनु भएन, तर आफूलाई रित्तैकन कमारको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो र रूपमा मानिस जस्तो भएर मृत्यु समय आज्ञाकारी हुनुभयो, क्रूसको मृत्यु समय आफूलाई होच्याउनुभयो। येशू स्वतन्त्र भई जान सक्नुहुन्थ्यो, उहाँले पापको ऋण चुकाउन आवश्यक थिएन। उहाँ पापी हुनुहुन्न थियो। उहाँले पापको दण्ड चुकाउनु पर्ने थिएन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र उहाँले आफैलाई हाम्रो निम्ति दिनुभयो। जसरी त्यस दासको कान सुतारीले छेदिए झै भजनकार भन्छन् भजन संग्रह 40 अध्यायको 6 पदमा, मेरा कानहरू तपाईले छेदिदिनु भएको छ, होम बलि र पाप बलि तपाईले चाह गर्नु भएको छैन। हिब्रूको पुस्तकले भजन संग्रह 40 अध्यायबाट उही अनुच्छेद लिएर भन्दछ, हिब्रू 10 5 पदमा, मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो, हाम्रा प्रभु येशूले आफैमाथि मानव शरीर लिनुभयो ताकि उहाँ तपाई र मेरो निम्ति क्रूसमा टाँगिन सकुन्। यो पुरानो नियममा प्रभु येशू ख्रिष्टको तस्विर दिने एक उल्लेखनीय अनुच्छेद हो। यसपछि हामी 16 अध्यायतिर पनि बढ़िहालौं। यहाँ हामी इसरायलीहरूको तीन मुख्य चाडहरूको बारेमा देख्छौ, जुन चाडमा सम्पूर्ण यहुदी पुरूषहरू जान्नु पर्दथ्यो। अनि ती चाडहरू थिए निस्तार चाड, पेन्तिकोस्ट चाड र झुप्रेवासको चाड। त सबभन्दा पहिले देख्नेछौ निस्तार चाड। निस्तार चाड मिश्रको दासत्वबाट इसरायलहरूको छुटकारा र यहोवाको राष्ट्रको रूपमा तिनीहरूलाई अंगीकरण वा ग्रहणको स्मारकको रूपमा, ती कुराहरूको यादगार सम्झनाको रूपमा स्थापित गरिएको थियो। निस्तार चाड त्यो चाड हो जुनले त्यस राष्ट्रको जग बसालेको थियो, अर्थात परमेश्वरसँग नयाँ सम्बन्धमा इसरायलको नयाँ जन्मको जग बसालेको थियो। व्यवस्था 16 अध्याय 1 र 2 पदमा लेखिएको छ, आजीव महिनाको सम्झना राखेर परमप्रभु आफ्ना परमेश्वरको निस्तार चाड मान्नु, किनभने आबिज महिनामै उहाँले तिमीहरूलाई राति मिश्रबाट निकाली ल्याउनुभयो। जुन ठाउँ परमप्रभुले आफ्नो नाउँको निम्ति वासस्थान बनाउन छान्नुहुन्छ त्यही नै परमप्रभु आफ्ना परमेश्वरको निम्ति भेड़ा बाख्रा र गाई वस्तुबाट निस्तार चाडको बलि चढ़ाउनु। निस्तार चाडको उत्सवको पृष्ठभूमि देख्नलाई प्रस्थान 12 अध्यायमा जानुपर्छ। इसरायलका सन्तान मिश्रमा दासत्वमा थिए र मोसालाई आफ्नो जनहरूलाई जातिहरूलाई मिश्रबाट मुक्त गरी प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नको निम्ति अगुवाई गर्न चुनिएका थिए। फारूले अति नै कठोर र ढीट भई इसरायलीहरूलाई मुक्त गर्न इन्कार गरे, छुटकारा गर्न इन्कार गरे र परमेश्वरले आफ्नो शक्ति फारूलाई मिश्रमा एकपछि अर्को हैजा महामारी ल्याउनु भएर देखाउनुभयो। श्रोता, एक भाग्य निर्धारकको रूप रातमा अन्तिम महामारी मानिसहरूमाथि पर्न आँटेको बेला इसरायलका सन्तानहरूले थुमा मारेर त्यसको रगत घरको बाहिर संघारमा लगाएर आफ्नो विश्वासको व्यक्त गर्नु परेको थियो। त्यस संघारमा लगाएको रगत देखेर मृत्युको दूत हरेक घरलाई पार गर्दै मृत्युबाट पहिलो जन्मेको वा जेठो कुनै पनि प्राणीलाई केही हान्ति नगरी छोडिदिन्थ्यो। तर रगत नलगाएको घरका हरेक जेठा प्रथम जन्मेका प्राणीहरू मर्थे, अन्त्य थुप्रै मिश्रीहरूका जेठा वा प्रथम जन्मेकाहरू मात्र मरेनन्, तर फारूको छोरा पनि मर्यो र अन्तिममा फारूले इसरायलीहरूलाई छोडिदिए, छुटकारा दिए। परमेश्वरले यो महान भयानक छुटकाराको आफ्नो जनहरूले याद गरेको चाहनुहुन्छ र यसरी हरेक साल निस्तार चाडको ती तमाम उहाँका उपकारका निम्ति सम्झनाको निम्ति मान्नु पर्दथ्यो। 5-8 लेखिएको छ, परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने जुनसुकै शहरमा निस्तार चाडको बलि नचढाउनु, तर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थानको निम्ति छान्नुहुने ठाउँमा नै सूर्यास्तको समयमा तिमीहरू मिश्रबाट प्रस्थान गरेको बेलामा निस्तार चाडको बलि चढ़ाउनु। परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा त्यो पोलेर खानु र बिहान फर्केर आफ्नो आफ्नो पालमा जानु। 6 दिनसम्म अखमेरी रोटी खानु अनि 7 दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति एउटा सभा राख्नु। त्यस दिन केही काम नगर्नु। यो निस्तारको चाड थियो अनि यो एक स्थानमा मान्नु पर्दथ्यो अनि स्थान चाहिँ यरुसलेम थियो र इसरायलका सम्पूर्ण हरेक पुरूषहरू त्यस समयमा यरुसलेममा जानु पर्दथ्यो। त्यसपछि हामी अगाडि देख्छौ पेन्टिकोस्टको चाड। 9-11 पदमा लेखिएको छ, पाकेको बाली काट्नु शुरू गर्ने समयदेखि 7 साता गर्नु, तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष अनुसार राजी खुशीको बलि चढ़ाएर परमप्रभु आफ्ना परमेश्वरको निम्ति 7 साताहरूको चाड मान्नु। 11 पद, परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थान बनाउन छान्नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा कमारी, सहरभित्रका लेबीहरू, विदेशीहरू, टुला टुरी र तिमीहरूका माझमा बस्ने विधवाहरू सबैले आफ्ना परमेश्वरको सामु आनन्द मनाउनु। यो कुराको ध्यान दिनुहोस् कि निस्तार चाडपछि तिनीहरूले 7 हप्ताहरू गर्नु पर्दथ्यो, जुन 7×7 49 दिन हुने थियो। अनि अर्को दिन चाहिँ अर्थात पचासौं दिन चाहिँ विश्राम दिन हुने थियो। पचासको ग्रीक शब्द पेन्टाकोस्टे भएकोले यी हप्ताहरूको चाडलाई पेन्टिकोस्टको चाडको रूपमा जानिदछ। उही समयमा यसलाई पहिले पाकेको फल फूलहरूको दिन फसलको चाड पनि भनिन्दछ। यो फसलको पहिलो वा अगौटे फलहरूको उत्सव मनाइन्दथ्यो। त्यसपछि हामी देख्छौ झुप्रे बाँसको चाड। तेह्र पदमा लेखेको छ, आफ्नो खला र दाको कोलबाट सबै कुरा बटुलिसकेपछि तिमीले सात दिनसम्म छाप्रो बाँसको झुप्रे बाँसको चाड मान्नु। यो अर्को हर्ष आनन्दको उत्सवको समय थियो। यो सात दिनसम्म चल्दथ्यो र यसलाई पनि त्यही स्थानमा मान्नु पर्ने थियो जुन प्रभुले चुन्नु हुने थियो, अनि त्यो स्थान यरुसलेम थियो। सोह्र र सत्र पदमा लेखिएको छ, जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ त्यहाँ वर्षामा तीन पल्ट तिमीहरूका सबै पुरूष उहाँको सामुने देखा परून्। अखमिरी रोटीको चाडमा, सातारको चाडमा र छाप्रो बाँसको चाडमा परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्। सत्र पद, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष अनुसार हरेकले आफ्नो भेटी चढ़ाओस्। मित्र, यी तीन चाडहरू थिए जुन यरुसलेममा मान्नु पर्ने थिए, अनि यी चाडहरूमा सम्पूर्ण पुरूष इसरायलीहरूले भाग लिनुपर्ने थियो। सालमा तीन पल्ट ती चाडहरूको मान्नु तिनीहरू यरुसलेममा जानु पर्दथ्यो। यो हर्ष आनन्दको समय हुनेथ्यो। यो कुराको याद राख्नुहोस्, तिनीहरू परमप्रभुको अघि हर्ष र आनन्दले आउनु पर्दथ्यो। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ न्यायकर्ताहरूको नियुक्त। अठार पदमा लेखिएको छ, परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने तिमीहरूका सबै शहरहरूमा आफ्नो आफ्नो कुल अनुसार न्यायकर्ता र अधिकारीहरू तिमीहरूले नियुक्त गर्नु। तिनीहरूले मानिसहरूको निष्पक्ष इन्साफ गर्नेछन्। मित्र, त्यस समयमा न्याय वा फैसला गर्ने न्यायालय शहरको बीचमा बिल्डिङमा हुँदैनथ्यो। बर यो न्याय गर्ने ठाउँ शहरको बीचमा हुनको सट्टामा यो शहरको धारमा वा वरिपरि पर्खाले घेरेको शहरको मुख्य ढोका र फाँटमा हुँदथ्यो। यसको कारण चाहिँ यो थियो कि यसै ठाउँबाट सम्पूर्ण नागरिक मानिसहरू भित्र शहरमा प्रवेश गर्थे र बाहिर भित्र निस्कि आउँथे। यो जम्मा हुने स्थान थियो। उहाँले मानव हृदयको थाहा पाउनु भएकोले परमेश्वरले भ्रष्ट विकृति न्यायकर्तालाई मनपक्ष इन्साफ गर्ने बारेमा र घुस लिने बारेमा चेतावनी दिनुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473567 98473567। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।